अच्छा भाई, आगे इबारत देखिए। फसल बिदा के लफ्ज मुस्तामल दर सखुन अरब बर दो किस्मस्त, मुफरद और मुरक्कब। मुफरद लफ्ज बाशत तन्हा के दलालत कुनत बर यक माना व आरा कलिमा गोयंद, व कलिमा बर से किस्मस्त, इस्म चू रजुलन व फेल चू जाराबा व हर्फ चू हल, चुनान के दर तसरीफ मालूम शुदास्त। अच्छा भाई, पहले गुज़श्ता सबक का खुलासा सुन लीजिए। गुज़श्ता सबक में हमने नहमीर किताब शुरू की और इसका खुतबा पढ़ा भाई। तो गुज़श्ता सबक में हमने नहमीर का खुतबा पढ़ा और खुतबे में जैसे कि हमारे तमाम बुजुर्गों का तरीका है, मुसन्निफ ने भी किताब का आगाज बिस्मिल्लाह से किया। बिस्मिल्लाह के बाद अल्लाह की हम्द व सना जिक्र की और उसके बाद हुजूर सल्लल्लाहु अलैहि वसल्लम पर सलात व सलाम को जिक्र किया भाई। उसके बाद मुसन्निफ ने तीन बातें जिक्र की आगे भाई, तीन बातें जिक्र की। एक तो किताब का तारुफ करवाया और आपको बतलाया कि ये किताब मैंने इल्म नहव में लिखी है और ये बड़ी किताब नहीं है, मुख्तसर किताब है। और किस फन में है? इल्म नहव में। और दूसरी आपको शराइत बतलाई कि मेरी किताब पढ़ने के लिए ये चीजें आपने पहले पढ़ी होंगी तो फिर मेरी किताब से आप पूरा फायदा उठा सकते हैं। और तीन चीजें जिक्र फरमाई। पहली बात उन्होंने ये जिक्र की कि आपको अरबी जुबान के मुफरदात याद हों, यानी अल्फाज याद हों और उनके मानी आपको याद हों। आसान लफ्जों में यूं कहिए, आपको गर्दाने याद हों इल्मे सर्फ की। दूसरी बात यह जिक्र की कि आपको इश्तिकाक का पता होना चाहिए, मेरी किताब फिर ही पूरा फायदा देगी। और इश्तिकाक मैंने बतलाया था एक लफ्ज से दूसरे लफ्ज को बनाना, इसका पता भी इल्म सर्फ से चलता है। और तीसरी बात यह जिक्र की कि आपको इल्म सर्फ की अहम बातें याद हों, यानी उसके जो कवानीन हैं, जो तालीलात होती हैं, किस तरीके से होती हैं, वो सारी आपको याद होनी चाहिए। तो तीन चीजें आपको इस किताब के पढ़ने से पहले उन तीन चीजों का पता होना चाहिए। और हासिल कलाम यह है कि आपको इल्म सर्फ आना चाहिए, क्योंकि ये तीनों चीजें इनका पता किससे चलता है? इल्म सर्फ से। फिर मुसन्निफ ने अपनी किताब के फायदे बतलाए कि अगर आपको इल्म सर्फ आता होगा और उसके बाद मेरी किताब पढ़ेंगे तो मेरी किताब आपको दो फायदे देगी। एक तो ये कि आपको अरबी जुबान की तरकीब का तरीका आसानी से आप जान लेंगे, अरबी जुबान की तरकीब आप आसानी से जान लेंगे। और नीज इसके जरिए आपको मुअरब और मबनी की जल्दी पहचान होगी और अरबी जुबान पढ़ने का मलका आप हासिल कर लेंगे, उसमें कुव्वत दे देगी। अरबी जुबान पढ़ने के अंदर आपको कुव्वत देगी अल्लाह की तौफीक और मदद से। यह था गुज़श्ता सबक का खुलासा। बात समझ में आ गई? आगे देखिए भाई, आगे फसल। याद रखिए, हमारे बुजुर्गों का तरीका है कि वो अपने कलाम के मुख्तसर हिस्से बना लेते हैं, उसके अंदर फिर मुख्तलिफ अनवाह की बातें हैं, तो एक एक नौ को एक एक फसल में इकट्ठा जिक्र करते चले जाते हैं। तो इस तरह तालिब इलम को भी आसानी होती है कि एक फसल के बाद जब दूसरी फसल आती है, तालिब इलम समझ जाता है कि अब ये कुछ मुख्तलिफ किस्म के थोड़े मसाइल इकट्ठे जिक्र होने लगे हैं। तो यहां भी इन्होंने अब क्या जिक्र कर दी? फसल जिक्र कर दी, फसल भाई। तो यहां वो फसलें जिक्र करेंगे और फिर दो चार पांच सत्रों के बाद फिर फसल जिक्र करेंगे। तो पहली फसल के अंदर वो लफ्ज की तफसील बयान करने लगे हैं। तो कहते हैं फसल बिदान के, ये वही बिदान है, ऊपर आया था ना अम्मा बाद बिदा, उसी बिदान के साथ के का लफ्ज जुड़ गया। तो बिदान के तू जान ले के लफ्ज मुस्तामल दर सखुन अरब। सखुन पढ़ना इसको भाई, सीन पर जबर है, खा पर पेश है। लफ्ज मुस्तामल दर सखुन अरब। यहां फारसी की एक और बात याद रखना, फारसी में موصوف صفت کے درمیان زیر پڑتے ہیں، موصوف صفت کے درمیان، اسی طرح مضاف اور مضاف الیہ کے درمیان بھی زیر پڑتے ہیں. مثلا کتاب زید، کیا معنی؟ ترجمہ آخر سے ہوگا، زید کی کتاب. تو یہ جو کی کا لفظ ہے اس کے لیے کیا لے آتے ہیں؟ درمیان میں زیر لے آتے ہیں. تو کتاب زید با کے نیچے زیر پڑ، جیسے عربی میں ہے نا کتاب زیدن، عربی میں کیا ہوتا ہے؟ مضاف الیہ پر زیر آتی ہے آخر میں، لیکن یہاں مضاف پر زیر آ جاتی ہے اور یوں پڑھیں گے کتاب زید. لیکن یہ جو زیر ہے عربی فارسی زبان میں صرف مضاف کے لیے نہیں آتی، یہ موصوف صفت کے درمیان بھی آتی ہے. تو یہ مضاف مضاف الیہ کے لیے یہ آتی ہے، جیسے سخن عرب، کیا ترجمہ کریں گے؟ سخن کا معنی ہے بات بھائی، بات کلام بھائی، سخن عرب عرب کا کلام، عرب کی بات. اسی طرح کتاب زید، کتاب زید کا کیا معنی؟ زید کی کتاب. قلم عمر، کیا معنی؟ عمر کا قلم. اور اسی طرح موصوف صفت کی کوئی مثال لے آئیں، مثلا آگے آئے گا مرکب مفید اور مرکب غیر مفید، یہ آگے آئے گا. تو مرکب مفید دیکھو یہاں بھی با کے نیچے زیر پڑی، لیکن یہ آپس میں مضاف مضاف الیہ نہیں ہے، مفید کا مرکب نہیں نہیں نہیں، وہ مرکب خود کیا ہے؟ مفید ہے، فائدہ. تو یہ موصوف صفت ہیں. یہ اور مثال بنا لو بھائی، کتاب قدیم، کتاب قدیم پرانی کتاب، دیکھو اب یہ با کے نیچے زیر ہے لیکن یہ مضاف مضاف الیہ نہیں ہے بلکہ کیا ہے؟ موصوف صفت ہیں. تو فارسی میں پہلے لفظ پر زیر جب آ جائے تو وہ سمجھ جائیں آگے یا تو مضاف الیہ آ رہا ہے یا آگے صفت آ رہی ہے. اور یہ اب آپ نے پہچاننا ہے، بلکہ آپ نے خود دیکھنا ہے عبارت میں جہاں مضاف مضاف الیہ بن رہے ہیں، یعنی آپ کو کا کے کی کا لفظ بیچ میں لانا پڑتا ہے، جیسے کتاب زید، زید کی کتاب. تو اب آپ نے اس کو کتاب زید نہیں پڑھنا بلکہ کیا پڑھنا ہے؟ کتاب زید. یہاں کتاب میں زیر نہیں ہوگی، آپ نے زیر پڑھنی ہے. اسی طرح جہاں موصوف صفت ہوں وہاں پر بھی زیر نہیں ہوگی لیکن آپ نے پھر زیر پڑھنی ہے. جیسے پچھلی عبارت میں آیا تھا سواد خواندن، سواد خواند، سواد کا معنی تھا مہارت، خواندن کا معنی پڑھنا، پڑھنے کا ملکہ. بات سمجھ میں آ گئی. بداں کے لفظ مستعمل، دیکھا یہاں بھی میں نے زیر پڑی، کیوں؟ یہ موصوف صفت ہیں، وہ لفظ جو استعمال ہوتا ہے، یہ مضاف مضاف الیہ نہیں ہے، موصوف صفت ہیں. بدان کے، بدان کے جان لے تو کہ لفظ مستعمل در ساخن عرب بر دو قسم است. اچھا بھائی پہلے یہ سمجھ لیں، اس کو پھر ہم ترجمہ کرتے ہیں. یہاں آپ کو مصنف بتلائیں گے کہ وہ الفاظ جو عربی زبان میں استعمال ہوتے ہیں وہ دو قسم پر ہیں، یا وہ مفرد ہوگا یا وہ مرکب ہوگا. عربی زبان کے الفاظ جو آپ استعمال کرتے ہیں، جو عرب استعمال کرتے ہیں، جو زبان بولتے ہیں عربی، وہ کتنی قسم کے ہیں؟ دو قسم کے. یا وہ کیا ہوں گے؟ مفرد، یا کیا ہوں گے؟ مرکب. مفرد آسان ہے، ایک لفظ، اکیلا لفظ ہو اور اس کا ایک ہی معنی ہو. مفرد اکیلا لفظ ہو اور اس کا، بھائی ایک لفظ ہوگا تو اس کا ایک معنی ہوگا، دو لفظ ہوں گے تو دو معنی ہوں گے، تین ہوں گے تو تین ہوں. مثلا میں کہتا ہوں کتاب، دیکھا آپ یہ اپنے سامنے رکھی، یہ سمجھ گئے کہ یہ جو ہمارے سامنے پڑھنے کے لیے چیز رکھی ہے اس کو کیا کہتے ہیں؟ کتاب. اور اسی طرح ایک ہوتی ہے کاپی، جس پر آپ کیا کرتے ہیں؟ لکھتے ہیں. اسی طرح ایک ہے گلاس، جس میں آپ کیا کرتے ہیں؟ پانی پیتے ہیں. ایک ہے پنکھا، جس کو آپ چلاتے ہیں، کس کے لیے؟ ہوا حاصل کرنے کے لیے. ایک ہے بجلی کا بلب، جس کو آپ جلاتے ہیں، کس لیے جلاتے ہیں؟ روشنی کے لیے. تو دیکھو ایک ایک لفظ میں بولتا جا رہا ہوں اور اس کا معنی آپ سمجھتے جا رہے ہیں. میں نے کتاب کہا، آپ سمجھ گئے یا نہیں؟ میں نے بلب کہا، آپ سمجھ گئے. میں نے پنکھا کہا، آپ سمجھ گئے. میں نے دیوار کہا، آپ سمجھ گئے. میں نے درخت کہا، آپ کیونکہ یہ ایک ایک نام رکھا گیا ہے ایک ایک چیز کا یا ایک معنی کا. تو جیسے وہ لفظ بولتے ہیں وہ چیز یا وہ معنی ذہن کے اندر آ جاتا ہے، اس کی صورت. مثلا زید آپ کا ایک ساتھی ہے، جیسے ہی میں کہوں گا زید آپ کے ذہن میں فوراً اس کی صورت آ گئی، ہاں وہ والا ساتھی ہمارا. بات سمجھ میں آ گئی. तो ये जो एक लफ्ज होता है एक माना पर दलालत करता है इसको मुफरद कहते हैं। मुफरद का क्या माना? अकेला। इसका माना है अकेला, एक, तो मुफरद कहते हैं। और अगर दो या ज्यादा लफ्ज हों तो उनके माना भी कितने होंगे? दो या ज्यादा, तो उसको मुरक्कब कहेंगे। मसलन मैं कहता हूं किताबु ज़ैदिन, जी ये मुफरद है या मुरक्कब है? किताबु ज़ैदिन मुरक्कब है, दो लफ्ज हैं, किताबु ज़ैदिन दो लफ्ज हैं, जैद की किताब, किताब अलग और जैद अलग है, तो मुफरद एक लफ्ज होगा। मसलन सिर्फ किताब, सिर्फ कलम, ये मुफरद है। इसी तरह दरख्त, ये मुफरद है। मस्जिद देखो एक लफ्ज है, ये सारे क्या हैं? मुफरद। और अब देखना दो या तीन लफ्ज आए तो वो समझ आए मुरक्कब है। किताबु ज़ैद ये क्या है? मुरक्कब है। मस्जिदुल मदरसा मुरक्कब है। और इसी तरह ज़ैदुन आलिमुन ये भी क्या है? मुरक्कब है। सूरत समझ में आ गई, एक लफ्ज है और उसका एक ही माना है तो उसको क्या कहेंगे? मुफरद। और अगर लफ्ज ज्यादा हैं तो फिर वो क्या कहलाएगा? मुरक्कब, क्योंकि लफ्ज ज्यादा तो माना भी ज्यादा होंगे। तो अरबी जुबान के अल्फाज कितनी किस्म पर? दो, या वो मुफरद या मुरक्कब। देखिए भाई, फसल बिदान के जान ले तू के लफ्ज मुस्तामल दरसाखों ने अरब बरदो किस्मस के, वो लफ्ज जो इस्तेमाल होते हैं दरसाखों ने अरब अरबी जुबान में, मैंने बतलाया इसको सखुन पढ़ना, सीन पर जबर खा पर पेश और नून के नीचे जेर पढ़ना क्योंकि ये मुजाफ बन रहा है, अरब इसके लिए मुजाफिले है, तो तर्जमा कैसे करेंगे? सखुन अरब, अरब का कलाम, अरब की बात भाई, अरबों की जो बात है। बिदा के लफ्ज मुस्तामल दरसखुन अरब, जान ले तू के वो लफ्ज जो इस्तेमाल होते हैं अरबी जुबान में या अरबी कलाम में, बर दो किस्मस्त, वो कितनी किस्म पर हैं? दो किस्म पर हैं। किस्मस्त, किस्मस्त, ये देखो अस्त, ये असल लफ्ज फारसी का क्या है? अस्त, शुरू में अलिफ होता है लेकिन ये अलिफ कभी कभार हज़्फ कर देते हैं, गिरा देते हैं तख़फीफ के लिए ताकि कलाम मुख्तसर हो जाए और खूबसूरत हो जाए। फिर इस सूरत में याद रखो इससे माकबल जो हर्फ आ रहा हो उस पर जबर पड़ना, उस पर, हां अस्त से पहले जो लफ्ज था उस पर जबर पड़ना है। और यहां इससे पहले क्या है? किस्म, और किस्म का आखिरी हर्फ क्या है? मीम, तो उस मीम पर जबर पड़ना। कैसे? बरदो किस्मस्त, बरदो किस्मस्त, तरीका समझ में आ रहा है भाई? तो सखुन का क्या तर्जमा किया? कलाम या बात, यूं कहो जुबान, जुबान अरब, अरब की जुबान। बिदान के जान ले तू के लफ्ज मुस्तामल दर सखुन अरब बरदो किस्मस्त, जान ले तू के वो लफ्ज जो इस्तेमाल होता है अरबी जुबान में वो दो किस्म पर है, मुफरद और मुरक्कब, मुफरद और मुरक्कब। याद रखो ये जो दो लफ्जों में वाव आए, फारसी में ये वाव जब आए तो इसको अलहदा नहीं पढ़ना, मुफरद व मुरक्कब यूं नहीं पढ़ना, उमूमन तो लबा यूं पढ़ते हैं, यूं नहीं पढ़ना आपने, मुफरद व मुरक्कब यूं नहीं पढ़ना, बल्कि जो माकबल में आखिरी हर्फ हो उस पर पेश पढ़ देना। हां मुफरद व मुरक्कब, तरीका समझ में आ रहा है? जहां भी पढ़ना है आपने इस तरह पढ़ना है, मुफरद व मुरक्कब, कोई और भी लफ्ज हो वहां आपने पेश, मजहूल सा पेश पढ़ देना है और उस वाव को नहीं पढ़ना। हां मुफरद पर रुक गए, अब आप वह पढ़ने लगे फिर अलग पढ़ लें, वह मुरक्कब, बात समझ में आ गई? तो मुफरद और मुरक्कब, मुफरद और मुरक्कब दो किस्में हैं। मुफरद लफ्ज बाशत तनहा के दलालत कुनत बरियक माना। अच्छा मैंने अभी आपको बतलाया कि एक है मुफरद और एक है मुरक्कब। मुफरद किसे कहते हैं? एक ही लफ्ज हो और कितने माना हो? एक ही माना हो उस पर दलालत करे, इसको क्या कहते हैं? मुफरद, मुफरद कहते हैं। अब देखो वही बयान कर रहे हैं, मुफरद लफ्जे बाशद, ये लंबी या होनी चाहिए थी भाई, बड़ी या, लफ्जे क्या तर्जमा करेंगे? कल मैंने आपको बताया था सबक में भाई, लफ्जे फारसी जुबान में बड़ी या आखिर में बढ़ाते हैं जब एक का माना अदा करना हो। किताबे क्या माना? ایک کتاب مختصر، ایک مختصر. اب یہاں ہے لفظ، کیا معنی؟ ایک لفظ. بات سمجھ میں آ گئی؟ مفرد لفظ باشد، مفرد وہ ایک لفظ ہے. تنہا، تنہا کا معنی اکیلا. مفرد لفظ باشد تنہا، مفرد وہ ایک اکیلا لفظ ہے کہ دلالت کنت، کہ وہ دلالت کرتا ہے بر یک معنی، ایک معنی پر. ترجمہ سمجھ میں آ رہا ہے؟ مفرد لفظ باشد تنہا، تنہا کا کیا معنی؟ اکیلا. مفرد لفظ باشد تنہا، مفرد وہ ایک اکیلا لفظ ہوتا ہے کہ دلالت کنت، کہ وہ دلالت کرتا ہے بر یک معنی، ایک معنی پر. و آ را کلمہ گویند، اور اس کو کلمہ کہتے ہیں. یہ آن چاہے تو نون پڑھ لیں، چاہے نون غنہ پڑھ لیں، اس کو دونوں طرح پڑھ سکتے ہیں. و آن را کلمہ گویند. یہاں تک بات سمجھ میں آ گئی؟ مفرد کیا ہوتا ہے؟ ایک اکیلا لفظ ہوتا ہے اور کتنے معنی پر دلالت کرتا ہے؟ ایک معنی. دلالت کا معنی ہے یعنی وہ معنی سمجھ میں آ جاتا ہے فوراً. اسے ایک معنی. میں نے زید کہا، کس کی صورت ذہن میں آئی؟ زید کی. میں نے کتاب کہا، کس کی صورت ذہن میں آئی؟ کتاب. میں نے گلاس کہا، کس کی صورت آئی؟ گلاس کی. میں نے درخت کہا، کس کی صورت آئی؟ درخت. میں نے پہاڑ کہا، کس کی صورت آئی؟ دیکھا، جو میں ذکر کرتا جا رہا ہوں وہ آپ کے ذہن میں آتا جا رہا ہے، اس کو کہتے ہیں دلالت. ایک چیز سے دوسری چیز سمجھ میں آ رہی ہے، میرے زبان کے لفظ سے آپ کو خارج کی ایک چیز سمجھ میں آ جاتی ہے فوراً. میں نے کہا گلاس، میں نے تو لفظ بولا ہے منہ سے، لیکن آپ کے ذہن میں ایک برتن آ گیا فوراً جس میں پانی پیا جاتا ہے. میں نے درخت کہا، فوراً آپ کے ذہن میں ایک چیز ذہن میں آ گئی. میں نے پہاڑ کہا، فوراً ایک چیز. تو یہ کیا کر رہے ہیں؟ یہ لفظ اس چیز پر دلالت کر رہے ہیں، اس کو دلالت کہتے ہیں. تو کہتے ہیں مفرد لفظ باشد تنہا کہ دلالت کنت بر یک معنی، مفرد لفظ باشد تنہا، مفرد وہ ایک اکیلا لفظ ہوتا ہے کہ دلالت کنت بر یک معنی، کہ وہ دلالت کرتا ہے ایک معنی پر. دلالت کرنے کا کیا معنی؟ کہ وہ چیز ہمیں اس سے سمجھ میں آتی ہے، ذہن میں آتی ہے. وہ آ را کلیمہ گویند، اور اس مفرد کو کیا کہتے ہیں؟ کلیم. مفرد ہی کا دوسرا نام کلیمہ ہے. کلیمہ لام کے نیچے زیر پڑنا ہے، کلیمہ. کلیمہ وہ کلیمہ برسے قسمست، اور کلیمہ سے کا معنی تین. وہ کلیمہ برسے قسمست، اور کلیمہ تین قسم پر ہے. کلمہ کی تین قسمیں ہیں، یاد رکھنا. یہیوں کو مفرد کی تین قسمیں ہیں، اسم، فعل اور حرف. کتنی قسمیں؟ تین. اسم، فعل اور حرف. اسم کہتے ہیں اسم چون رجلن، اسم جیسے رجلن. وہ فعل چون زاربا، اور فعل جیسے زاربا. وہ حرف چون حل، اور حرف جیسے حل. چون کا معنی ہے جیسے جیسے، یہ اس کی مثال ذکر کر رہے ہیں. یہ باتیں آگے کتابوں میں آ جائیں گی، پھر تفصیل سے آپ کو بتائیں گے کہ اسم وہ اکیلا لفظ ہے جو کسی معنی پر دلالت کرتا ہے، اور وہ اس دلالت کرنے میں کسی دوسرے کلمے کا محتاج نہیں، اور اس کے ساتھ تین زمانوں میں سے کوئی زمانہ بھی ملا ہوا نہیں. اچھی طرح اس کو سمجھ لیں. اسم اگرچہ یہ ابتدائی کتاب ہے، یہاں ضرورت نہیں ہے اتنی تفصیل بیان کرنے کی، لیکن بہرحال میں ذکر کر دیتا ہوں، امید ہے انشاءاللہ آپ کو سمجھ میں آ جائے گی بات. یاد رکھو مفرد یا یوں کہو کلمہ جو ہے اس کی تین قسمیں ہیں، ایک اسم، ایک فعل اور ایک حرف. اسم اور فعل یہ دونوں جو ہیں یہ اپنے معنی پر خود بخود دلالت کرتے ہیں، اور کسی دوسرے کلمے کے ساتھ ملنے کے یہ محتاج نہیں. اسم بھی اپنے معنی پر خود بخود دلالت کرے گا جیسے ہی آپ اسم بولیں گے. جیسے دیکھو، جیسے ہی میں نے کہا زید، فوراً آپ کے ذہن میں کس کی صورت آ گئی؟ زید کی. کسی اور لفظ کو ساتھ جوڑنے کی ضرورت نہیں، یہ خود بخود اپنے معنی پر دلالت کر رہا ہے. یا دوسری مثال لے لو، کتاب. میں نے جیسے ہی کتاب کہا، आपके जहन में एक चीज की सूरत फौरन जहन में आ गई, किसी दूसरे कलिमे को साथ मिलाने की जरूरत नहीं। यह कलम, जैसे ही मैंने कलम कहा फौरन एक चीज की सूरत आपके जहन में आ गई, किसी दूसरे कलिमे को साथ जोड़ने की जरूरत नहीं। तो इसम जो है वो अपने माना पर खुद ब खुद दलालत करता है, दलालत करता है यानी वो चीज फौरन समझ में आ जाती है, किसी दूसरे कलिमे को साथ जोड़ने की जरूरत नहीं। और नीज इसके साथ तीन जमानों में से कोई जमाना भी मिला नहीं होता, तीन जमाने यानी माजी, हाल और मुस्तकबिल। मैंने कहा किताब, आपको एक चीज फौरन समझ में आ गई, किसी और कलिमे को साथ जोड़ने की जरूरत नहीं। और क्या इसके साथ तीन जमानों में से कोई जमाना मिला हुआ है? किताब माजी है यहां कि जमाने माजी में थी, या जमाने हाल में है, या जमाने मुस्तकबिल में है जो आने वाला है? नहीं, यहां ऐसी कोई चीज नहीं होती। इसम, इसम अपने माना पर दलालत करता है, और दलालत करने में यूं कहें इसम अपने माना पर खुद ब खुद दलालत करता है, और अब दलालत करने में ये किसी दूसरे कलीमे का मोहताज नहीं होता। और नंबर तीन ये कि उसके साथ तीन जमानों में से कोई जमाना भी मिला हुआ नहीं होता। तीन चीजें होती। जबकि फेल, फेल भी इसी तरह है, उसमें सिर्फ फर्क इतना है कि उसमें तीन जमानों में से एक जमाना साथ मिला होगा। फेल अपने माना पर खुद बखुद दलालत करेगा, किसी दूसरे कलीमे के साथ जुड़ने का मोहताज नहीं, और तीन जमानों में से कोई जमाना भी उसके साथ मिला होगा। जैसे जाराबा, जाराबा कौन सा सीगा है? माजी का, माजी का। जाराबा, उस आदमी ने मारा किस जमाने में? जमाने माजी में, जमाने गुजश्ता में। देखो जमाना साथ जुड़ा हुआ है। या इजरिब, इजरिब अमर का सीगा ले आओ, इजरिब तू पिटाई कर, तू मार। अब यहां देखो कौन सा जमाना है? मुस्तकबिल वाला। जब मैंने आपको कहा ए जरीब, अभी तो आप पिटाई नहीं कर रहे ना, हाँ, लेकिन मैं आपको क्या कह रहा हूं कि आप पिटाई करें, यानी अगले आने वाले जमाने में, अगले मिनट में या अगले लम्हे में क्या करें? पिटाई करें, यानी मुस्तकबिल में। तो इसके अंदर देखो मुस्तकबिल वाला जमाना है। इजरिब फेल है, फेल अमर है, और इसके साथ कौन सा जमाना जुड़ा हुआ है? मुस्तकबिल। और एक मुजारे है, मुजारे में हाल और इस्तकबाल दोनों में, दोनों का इस्तेमाल होता है, होता एक वक्त में एक ही जमाना है। जैसे यजरीबू, यजरीबू का क्या माना? वो पिटाई करता है या पिटाई करेगा, ये यूं कहें, वो पिटाई कर रहा है या वो पिटाई करेगा। कर रहा है क्या माना? अभी हाल में वो क्या कर रहा है? पिटाई कर रहा है। या इसका मुस्तकबिल वाला भी तर्जमा कर सकते हैं, वो पिटाई करे, कल पिटाई मसन करेगा मुस्तकबिल में। तो फिले मुजारे में दोनों जमानों का इस्तेमाल है, हाल भी और इस्तकबाल भी। अरब हाल के लिए भी फेले मुजारे बोलते हैं और मुस्तकबिल के लिए भी फेले मुजारे, लेकिन एक वक्त में एक ही माना मुराद होगा। अगर यजरीबू का माना मैं करूं जैद इस वक्त पिटाई कर रहा है, तो फिर करेगा ये तर्जमा मैं नहीं कर सकता, यानी यही करना पड़ेगा, एक ही माना करना पड़ेगा। और अगर मेरा इरादा किसका है, ये यूं कहें मसलन यजरीबू जैदों, मैं इरादा करता हूं हाल का, तो अब इसका क्या तर्जमा करेंगे? जैद पिटाई कर रहा है। अब यहां जैद पिटाई करेगा ये तर्जमा नहीं कर सकते, क्योंकि एक वक्त में एक ही जमाना इसके अंदर, एक ही जमाने के लिए इस्तेमाल कर सकते हैं। इस्तेमाल में फिर एक ही जमाना आएगा, इस्तेमाल दोनों के और इस्तेमाल में एक। जब मैं बोलूंगा हां अगर मेरा इरादा है जैद कल पिटाई करेगा, और मैं कहता हूं यज़रिबु ज़ैदुन गदन, जैद कल पिटाई करेगा, तो अब हाल वाला तर्जमा आप नहीं कर सकते। आप ये ना कहें ये तो मुजारे है, मुजारे में तो दोनों तर्जमे होते हैं। भाई होते हैं दोनों इहतमाल, लेकिन एक वक्त में आप एक ही माना करेंगे। बात समझ में आ गई? तो इसम क्या होता है? इसम वो कलिमा है जो अपने माना पर खुद ब खुद दलालत करता है। खुद ब खुद दलालत का क्या माना? किसी दूसरे कलिमे के साथ जुड़ने का मोहताज नहीं। और दूसरी बात इसमें क्या, तीन जमाना में से कोई जमाना इसके साथ मिला हुआ नहीं होता। तो इस सब में गोया दो बातें हो गई, एक तो यह कि अपने माना पर खुद बखुद दलालत करेगा, किसी दूसरे कलिमे के साथ जुड़ने का मोहताज नहीं, और दूसरी बात यह कि तीन जमानों में से कोई जमाना इसके साथ मिला हुआ नहीं होगा। जबकि फेल वो भी खुद बखुद अपने माना पर दलालत करता है, कोई और किसी दूसरे कलिमे के साथ जुड़ने का मोहताज नहीं, लेकिन उसमें तीन जमानों में से कोई एक जमाना साथ मिला हुआ होगा। जबकि कलिमा की तीसरी किस्म जो है वो हर्फ है। हर्फ जो है वो अपने माना पर खुद बखुद दलालत नहीं करता, वो अपने माना पर तभी दलालत करेगा जब उसके साथ कोई दूसरा कलिमा जोड़ा जाए, मिलाया जाए। जैसे मीन, मीन जो है ना, मीन ये उर्दू में आप इसका तर्जमा करते हैं से, से। तो ये मीन जो है इब्तिदा के लिए है अरबी में, इब्तिदा यानी जहां से किसी चीज का आगाज हो, किसी चीज की इब्तिदा हो, कोई चीज शुरू हो वहां से, उसके लिए मीन आता है। लेकिन मीन खुद ये शुरू का माना अदा नहीं करता। आप किसी अरब के सामने 100 दफा कहें मीन मीन मीन, वो कहेगा ये क्या कह रहे हो, मुझे तो कोई आपके एक कुछ समझ ही नहीं आ रहा, आप कहना क्या चाहते हैं। हां, इस मीन के साथ लफ्ज जोड़ दो, अब माना समझ में आ जाएगा। मसलन मैं कहता हूं सिर तो, सारा या सीरु सैरन का माना है चलना, चलना। सिर तो मैं चला, मीनल बैती या मीना दारी, घर से इलल मस्जिदी, कहां तक मस्जिद। तो सिर तो मीनल बैती इलल मस्जिदी, मैं कमरे से कहां तक आया, मस्जिद तक। अब तवज्जो रखना लफ्जों पर, सिर तो मीनल बैती, मैं कहां से चला, घर से या कमरे से। मेरे चलने की इब्तिदा कहां से हो रही है, घर से। ये किसने बताया, मीन ने। सिर तूने तो सिर्फ इतना बताया कि मैं चला हूं, लेकिन ये चलने का आगाज कहां से हुआ और कहां पे खत्म हुआ, ये आगाज कहां से हुआ, कमरे से, अल बैत से, घर से, और ये किसने बताया, मीन ने। सिर तू मीनल बैती और इलल मस्जिदी, ये इला भी हर्फ है, ये इंतहा बतलाने के लिए आता है। तो ये इला बतला रहा है मेरे चलने की इंतहा कहां पर हुई, मस्जिद। तो ये किसने बताया, इलान। सिर तूने तो सिर्फ इतना बतलाया कि मैं चला हूं, लेकिन इस चलने का कहीं से आगाज हुआ और कहीं इंतहा हुआ, कहां इंतहा हुई, वो दो हरूफ ने बतला दिया। मिन ने बतलाया कि आगाज कहां से हुआ और इला ने बतलाया कि इख्तिताम कहां पर हुआ। बात समझ में आ गई। तो ये जो हरूफ होते हैं ये अपना माना खुद अदा नहीं कर सकते, खुद अदा नहीं। इनके साथ दूसरे कलिमे जुड़ेंगे तो फिर इनका माना समझ में आएगा। अकेला मीन कहो या अकेला इला कहो तो उसका माना समझ में नहीं आएगा। हां, इसके साथ और लफ्ज जोड़ दो, जैसे सिरतु फेल को मैंने जोड़ा और मीन अल बैती अल बैत को मैंने साथ जोड़ा, अब इसका माना समझ में आ गया कि यह इब्तिदा बयान कर रहा है चलने की। बात समझ में आ गई। हासिल कलाम, मुफरत का दूसरा नाम क्या है, कलिमा है। कलिमा, कलमा नहीं कहना, कलिमा है, कलिमा। और ये कलिमा कितनी किस्म पर, तीन किस्म पर, यूं कहें मुफरत तीन किस्म पर है। नंबर एक इसम, नंबर दो फेल, नंबर तीन हर्फ। इसम किसे कहते हैं, वो कलिमा है जो अपने माना पर खुद ब खुद दलालत करता है, किसी दूसरे कलिमे का मोहताज नहीं, और उसके साथ तीन जमानों में से कोई जमाना मिला हुआ नहीं होता। और फेल वो भी अपने माना पर खुद दलालत करता है और किसी दूसरे कलिमे का मोहताज नहीं होता, और उसके साथ तीन जमानों में से कोई जमाना भी साथ मिला होता है। और हर्फ जो है वो अपने माना पर खुद बखुद दलालत नहीं करता, वो किसी दूसरे कलिमे का मोहताज होता है, वो दूसरे कलिमे इसके साथ जुड़ेंगे तो इसका माना समझ में आएगा। जैसे मीन और इला का माना तब समझ में आएगा जब इसके साथ ये सिरतु और अल बैत और अल मस्जिद को सब जोड़ दिया, अब इनका माना समझ में आ गया। सूरत समझ में आ गई। तो बहरहाल इतनी तफसील यहां बयान करने की जरूरत नहीं थी, बस इतना याद रखें कि कलीमा की तीन किस्में हैं, एक इसम है, एक फेल है और एक हर्फ है। इसम की मिसाल दे दी रजुल, और फेल की मिसाल जैसे जाराबा, और हर्फ की मिसाल जैसे हल। हल जो है ना, हल ये इस सवाल के लिए आता है, किसी से कोई बात पूछनी हो। मसलन मैं आपसे पूछता हूं, हल जाराबा जैदुन, क्या जैद ने पिटाई की? तो मैं आपसे सवाल पूछ रहा हूं, तो इस सवाल के लिए क्या इस्तेमाल होता है? हाल। तो ये भी हर्फ है और ये अपना माना अदा नहीं करता जब तक इसके साथ दूसरे कलिमे न जुड़ेंगे। देखिए दोबारा किताब पर, कहते हैं वह कलिमा बरसे किस्मत, और कलिमा जो है वो तीन किस्म पर है। इसम चू रजुलून, इसम जैसे रजुल, व फेल चू जाराबा और फेल जैसे जाराबा, व हर्फ चू हल और हर्फ जैसे हल। चुनान के दर तसरीफ मालूम शुदा अस्त, जैसे इल्मे सर्फ में, मैंने बतलाया था तसरीफ किसका नाम है, इल्मे सर्फ। चुनान के दर तसरीफ मालूम शुदा अस्त, जैसे कि इल्मे सर्फ में मालूम हो चुका है, जैसा कि इल्मे सर्फ में मालूम, देखा बतलाया था इन्होंने शुरू में ही। मेरी किताब से पूरा फायदा उठाने के लिए क्या जरूरी है कि आपने इल्मे सर्फ पढ़ा हुआ हो, उसी को जिक्र किया कि आप इल्मे सर्फ में ये पढ़ चुके होंगे कि कलिमा की तीन किस्में हैं, इसम फेल और हर्फ। भाई आगे देखिए भाई, अम्मा मुरक्कब लफ्ज बाशद के अज दो कलिमा या बेशतर हासिल शुदा बाशद, बाकी मुरक्कब जो है यही अम्मा मुरक्कब, तो मुरक्कब जो है, या यूं तर्जमा कर लें बाकी मुरक्कब जो है, दो लफ्ज जिक्र किए थे ना कि लफ्ज मुस्तामल की कितनी किस्में हैं, दो, मुफरद और मुरक्कब। मुफरद को बयान कर दिया, अब मुरक्कब बयान करने लगे तो कहते हैं बाकी मुरक्कब जो है लफ्ज बाशद वो लफ्ज है। अच्छा, अम्मा मुरक्कब लफ्ज बाश, वो लफ्ज का फिर तर्जमा एक लफ्ज के साथ ना करो, वो लफ्ज बाशद वो लफ्ज है, क्या है वो, अम्मा मुरक्कब लफ्ज बाशद बाकी मुरक्कब जो है वो लफ्ज है कि अस दो कलीमा या बेशतर हासिल शुदा बाशद, कि वो दो कलीमों से या बेशतर, बेशतर का माना ज्यादा, दो कलीमों से या ज्यादा से हासिल हुआ हो। मुरक्कब वो लफ्ज है जो कि दो या ज्यादा कलीमों से हासिल हो, बतलाया था ना मुफरत जो है वो एक अकेला लफ्ज होगा, एक माना पर दलालत करेगा, और मुरक्कब जो दो या दो से ज्यादा कलीमों से हासिल होगा। तो कहते हैं अम्मा मुरक्कब लफ्ज बाशद, मुरक्कब वो लफ्ज है कि अस दो कलीमा या बेशतर हासिल शुदा बाशद जो कि दो कलीमों से या दो से ज्यादा से हासिल हुआ हो। वह मुरक्कब बर दो गोनास्त, और मुरक्कब दो किस्म पर है, मुरक्कब बर दो गोनास्त, गोना किस्म बर दो गोनास्त, इन दो किस्म पर है, मुफीद और गैर मुफीद, मुफीद और गैर मुफीद। भाई पहले समझ लें, भाई याद रखो मुरक्कब जो है वो दो किस्म पर है, एक मुरक्कब मुफीद और एक मुरक्कब गैर मुफीद। भाई गैर मुफीद, मुरक्कब मुफीद अफाद युफीद इफादतन फहुआ मुफीदुन, इसमें फाइल है, फायदा देने वाला। मुरक्कब मुफीद वो है जो फायदा दे, और मुरक्कब गैर मुफीद जो फायदा न दे। क्या माना फायदा दे, यानी मुरक्कब मुफीद वो है कि उसको जुबान से अदा करने वाला जब अदा कर ले तो सामने जो सुन रहा है उसको खबर या तलब मालूम हो जाए। तवज्जो है, मसलन मैं मुरक्कब मुफीद पर तकल्लुम करता हूं, जुबान से बोलता हूं, जैदुन आलिमुन, जैदुन, देखो जैसे ही मैंने ये जुमला बोला और मैं खामोश हुआ, आपको एक बात पता चल गई कि जैद आलिम है, जैद आलिम है। मसलन आपको पहले पता नहीं था, अब आपको पता चल गया कि जैद जिसका जिक्र चलता रहता है, जिसकी बात यहां ये जिसका जिक्र हो रहा था वो आम आदमी नहीं है बल्कि कौन है, आलिम है। तो देखो जैदुन आलिमुन एक लफ्ज है या दो हैं, دو ہیں، معلوم ہوا مفرد تو نہیں ہے، یہ کیا ہے؟ مرکب. اور پھر مرکب دو قسم پر ہے، یا مفید ہے یا غیر مفید. اور اس نے دیکھو آپ کو فائدہ دیا اس مرکب نے، اس سے آپ کو ایک بات کا پتہ چل گیا جو آپ کو پہلے علم نہیں تھی. تو یہ ہے مرکب مفید. یہ مرکب مفید کبھی تو اس میں کوئی بات بتلائی جاتی ہے، کوئی خبر دی جاتی ہے. جیسے میں نے ابھی آپ کو بات بتلائی، کیا بات بتلائی؟ زید عالم. زید عالم ہے، اس کو علمی رنگ میں یوں کہیں گے میں نے آپ کو خبر دی. یہ یوں کہیں گے آسان لفظوں میں اردو میں، میں نے آپ کو ایک بات بتلائی. تو مرکب مفید میں یا تو کیا کیا جائے گا، دوسرے کو خبر دی جائے گی، کوئی بات بتلائی جائے گی، یا اس کے ذریعے بعض اوقات طلب وغیرہ کا بھی پتہ چلتا ہے مرکب مفید کے ذریعے. مثلا میں آپ سے کہتا ہوں حل ضرب زید، کیا زید نے پٹائی کی؟ دیکھو میں سوال پوچھ رہا ہوں آپ سے. یا میں آپ سے کہتا ہوں اضرب عمرن، عمر کی پٹائی کرو. تو دیکھو اب ان دونوں جملوں میں میں آپ کو کوئی خبر نہیں دے رہا، میں نے کہا حل ضرب زید، میں آپ کو کوئی بات بتلا رہا ہوں یا آپ سے بات پوچھ رہا ہوں؟ میں آپ سے بات پوچھ رہا ہوں، میں آپ سے ایک چیز، ایک بات طلب کر رہا ہوں. بات کیا کر رہا ہوں؟ طلب کر رہا ہوں. تو یہ جو مرکب مفید ہوتا ہے اس کے ذریعے یا تو کوئی بات بتلائی جاتی ہے یا اس کے ذریعے کوئی طلب کی جاتی ہے. توجہ ہے؟ کیا کیا جاتا ہے؟ کوئی بات، یوں کہیں کوئی بات بتلائی، کوئی خبر دی جائے گی یا اس کے ذریعے کوئی طلب ہوگی، اس میں کوئی طلب ہو. مثلا میں نے آپ سے پوچھا حال ضرب زید، کیا زید نے پٹائی کی؟ تو دیکھو طلب ہے، میں آپ سے ایک چیز طلب کر رہا ہوں، پوچھ رہا ہوں ایک بات آپ سے، اس کو کیا کہتے ہیں؟ طلب. یا میں آپ سے کہتا ہوں اضرب عمرن، کیا کرو؟ عمر کی پٹائی کرو. دیکھو میں آپ سے مطالبہ کر رہا ہوں عمر کی پٹائی کا، تو دیکھو ایک چیز آپ سے طلب کر رہا ہوں کہ ایسا کرو. توجہ ہے؟ تو مرکب مفید میں یا تو خبر ہوگی یا طلب. مرکب مفید میں یا تو کوئی بات بتلائی جائے گی یا اس میں کوئی چیز طلب کی جائے گی. یہ مرکب مفید. پھر سنو، مرکب مفید وہ ہے کہ جب بات کرنے والا وہ بات کر لے اور خاموش ہو جائے، پوری کر لے بات، تو سننے والے کو یا تو کوئی خبر معلوم ہو یا اس کو کوئی طلب معلوم ہو. زید عالم، جی کوئی بات معلوم ہوئی آپ کو؟ جی. تو یہ کیا ہے؟ مرکب مفید. حال ضرب زید، کیا زید نے پٹائی کی؟ جی. اس میں کیا ہے؟ طلب معلوم ہوا، میں طلب کوئی چیز کر رہا ہوں، تو اس کو بھی کیا کہیں گے؟ مرکب مفید. اضرب عمرن، یہ بھی کیا ہے؟ مرکب مفید. اور اگر مرکب تو ہو لیکن اس میں نہ خبر ہو نہ طلب ہو تو اس کو مرکب غیر مفید کہتے ہیں. مثلا میں آپ سے کہتا ہوں زید کی کتاب، کتاب زیدین، کتاب زیدین، ترجمہ کریں زید کی کتاب. دیکھو بات پوری نہیں، بات پوری ہے؟ آپ کہیں گے اس کی کتاب کو کیا ہوا؟ بات تو پوری کریں آپ. معلوم ہوا آپ کو کوئی نہ کوئی اس سے کوئی خبر حاصل ہوئی اور نہ کوئی اس میں طلب، نہ خبر کا پتہ چلا اور نہ طلب. معلوم ہوا یہ مرکب مفید نہیں ہے، بلکہ بس آسان لفظوں میں یوں کہو مرکب مفید وہ ہے جس میں بات پوری ہو، اور مرکب غیر مفید وہ ہے جس میں بات پوری نہ ہو. مثلا میں آپ سے 10 لفظ ذکر کرتا ہوں، مثلا سننا ذرا غور سے کہ بات پوری ہے یا نہیں. کتاب، قلم، زید، عمر، بکر، درخت، پہاڑ، بجلی، بارش، پانی. جی کیا ہے؟ غیر مفید. دیکھا آپ کہیں گے بات تو پوری کریں، ان ساری چیزوں کو کیا ہوا بھائی؟ تو نہ یہاں کوئی طلب ہے اور نہ کوئی خبر ہے. تو آسان لفظوں میں مرکب مفید کسے کہتے ہیں؟ جس میں بات پوری ہو، اور جس میں بات پوری نہ ہو اس کو کیا کہتے ہیں؟ مرکب غیر مفید. زید کا وہ جو تیسرا بیٹا ہے نا، دیکھو 3 4 5 لفظ میں نے بول دیے، زید کا وہ جو تیسرا بیٹا ہے نا، بات پوری ہوئی؟ نہیں. کون سا مرکب؟ غیر مفید. دیکھا, تو آپ نے لفظوں کو نہیں دیکھنا, آپ نے صرف یہ دیکھنا ہے بات پوری ہو گئی کہ نہیں ہوئی پوری. ہاں اب میں کہہ دوں زید کا وہ جو تیسرا بیٹا ہے نا وہ میرا دوست ہے, اب پوری ہو گئی, معلوم ہوا یہ جو اب یہ مرکب مفید بن گیا. اچھی طرح بات سمجھ میں آ گئی, جہاں بات پوری ہو وہ کیا ہے؟ مرکب مفید. جہاں بات پوری نہیں وہ غیر مفید, چاہے 10 لفظ ہوں چاہے 20 لفظ ہوں, جب بات پوری نہیں ہے تو وہ مرکب غیر مفید ہے. اچھا دیکھیے بھائی ترجمہ کہتے ہیں مرکب بر دو گوناس, مرکب دو قسم پر ہے, مفید و غیر مفید, ایک مفید ہے اور ایک غیر مفید. مفید آنست, یہ دیکھو ملا دیا آن, آن کا معنی وہ, وہ اور اس کے ساتھ است ہے, است, است کا حمزہ گرا دیا اور اس کو نون کے ساتھ جوڑ دیا. اب اس نون پر زبر پڑنا مفید آنست, مفید وہ ہے, مفید مرکب مفید وہ ہے کہ چون قائل برآں سکوت کند, کہ جب قائل کہنے والا بولنے والا, کہ چون قائل برآں سکوت کند, کہ جب کہنے والا اس مرکب پر سکوت کرے یعنی خاموش ہو جائے زبان سے ادا کر دے, تو سامع را خبر یا طلب معلوم شواد, سامع کو کوئی خبر یا کوئی طلب معلوم ہو. جب سن بولنے والا کیا کرے؟ میں دیکھو زید کا وہ جو تیسرا بیٹا ہے نا, دیکھو میں خاموش ہو گیا, آپ کو کوئی طلب معلوم ہوئی؟ کوئی بات معلوم ہوئی؟ معلوم ہو یہ کیا ہے؟ غیر. تو جب کہنے والا بات پر خاموش ہو جائے اور سننے والے کو کوئی خبر یا طلب معلوم ہو جائے تو معلوم ہو یہ مرکب مفید ہے, اور اگر بات کرنے والا بات کر کے خاموش ہو جائے اور سننے والے کو نہ کوئی خبر کا پتہ چلے نہ طلب کا تو وہ کیا ہے؟ مرکب غیر مفید. تو کہتے ہیں مفید آنست, مفید وہ ہے کہ چون قائل برآں سکوت کند, کہ جب بات کرنے والا اس پر سکوت کرے یعنی خاموشی اختیار کرے, سامع را خبر یا طلب معلوم شود, تو سننے والے کو, سامع سننے والا, سننے والے کو خبر یا طلب معلوم ہو, وآن را جملہ گویند, اور مرکب مفید کو جملہ کہتے ہیں, وہ کلام نیز, اور کلام بھی, وآن را جملہ گویند و کلام نیز, اور اس مرکب مفید کو جملہ کہتے ہیں اور کلام بھی. معلوم مرکب مفید کے تین نام ہو گئے, پہلا نام مرکب مفید, دوسرا نام جملہ, تیسرا نام کلام. چاہے کوئی جملہ کہہ دے, چاہے کوئی کلام کہہ دے, چاہے کوئی مرکب مفید کہہ دے, تینوں ایک ہی چیز ہیں. مثلا میں پھر کہتا ہوں زید کا وہ جو تیسرا بیٹا ہے, جی یہ جملہ ہے نہیں, یہ کلام ہے نہیں, تو بس یہ جب غیر مفید, جب یہ مرکب مفید نہیں تو معلوم ہوا جملہ بھی نہیں اور کلام بھی نہیں. اچھا تو کہتے ہیں وہ آن را جملہ گویند و کلام نیز, اور اس مرکب مفید کو جملہ کہتے ہیں اور کلام بھی. پس جملہ بر دو قسم, پس جملہ جو ہے دو قسم پر ہے, خبریہ و انشائیہ, خبریہ اور انشائیہ. بھائی چلیے بس بھائی یہ پھر اگلے سبق میں آ جائے گا, یہاں تک بات سمجھ میں آ گئی. حاصل کلام پھر سن لو, آج آپ نے پڑھا کہ وہ لفظ جو عرب اپنی زبان میں استعمال کرتے ہیں وہ دو قسم پر ہیں, یا وہ مفرد ہیں یا مرکب ہیں. مفرد وہ اکیلا لفظ ہے جو ایک معنی پر دلالت کرے اور اس کو کلمہ بھی کہتے ہیں, اور اس کی تین قسمیں ہیں, اسم, فعل اور حرف. بھائی اور اسم اور فعل حرف میں نے فرق بھی بتلا دیا. اسم کون سا کلمہ ہے؟ جو اپنے معنی پر خود بخود دلالت کرے اور کسی دوسرے کلمے کو ساتھ جوڑنے کا محتاج نہ ہو, اور تین زمانوں میں سے کوئی زمانہ بھی اس کے ساتھ ملا ہوا نہ ہو. اور فعل وہ ہے کہ جو اپنے معنی پر خود بخود دلالت کرے اور معنی ادا کرنے میں وہ اس کے ساتھ کسی دوسرے کلمے کو جوڑنے کی ضرورت نہ ہو, اور تین زمانوں میں سے کوئی زمانہ بھی اس کے ساتھ ملا ہوا ہو. بات سمجھ میں آ گئی. یاد رکھو فعل کا اپنا معنی الگ ہوگا اور زمانہ الگ جڑا ہوگا. ضربہ, ضربہ ضرب سے ہے, एक तो इसमें पिटाई करने का माना है, ये इसका अपना माना है, और जाराबा इसने जमाना बतलाया, कौन सा जमाना, माजी वाला, तो फेल का अपना माना अलग होगा और साथ जमाना भी जुड़ा हुआ होगा। बात समझ में आ गए। और हर्फ वो है जो हर्फ वो है जो अपना माना खुद ब खुद अदा न करे, बल्कि अपना माना अदा करने में दूसरे कलिमे का मोहताज हो। बात समझ में आ गई। और फिर उसके बाद इन्होंने आपको बतलाया कि मुरक्कब जो है वो है जो दो या दो से ज्यादा कलिमों से हासिल हो, और वो दो किस्म पर है, या वो मुरक्कब मुफीद होगा या गैर मुफीद। मुफीद किसे कहेंगे, जिसमें बात पूरी हो जाए। शाबाश, जिसमें बात क्या हो जाए, पूरी हो जाए, यानी जब कहने वाला वो बोलकर खामोश हो तो सुनने वाले को कोई खबर या तलब मालूम हो जाए, या तो ये मुझे कुछ बतलाना चाहता है या मुझसे कोई चीज तलब कर रहा है। और इसका दूसरा नाम क्या मुरक्कब मुफीद का, जुमला, और कलाम भी इसको कहते हैं। और फिर उसके बाद बताया कि जुमला दो किस्म पर है, जुमला खबरिया और जुमला इंशाइया, वो आगे कल के सबक में आ जाएगा। तो परेशान आपने नहीं होना, अगर कोई बात समझ में ना आई हो, कल फिर इंशाल्लाह इस सबक को दोबारा अच्छी तरह कर लेंगे और खूब अच्छी तरह आपको बात समझ में आ जाएगी। चलिए बस बेहदा हुआ मराम, अल्लाह आलम बिहकीकतिल कलाम। बात समझ में आ गई अच्छी तरह।